जरुरी नै थिइन।
श्रोता, कार्यक्रम साझा बोलीको 70 औं भेटघाटमा आज हामीले स्वास्थ्य बिमा कार्यक्रम र यसको प्रभावकारिताका विषयमा चर्चा गरे। अहिले स्वास्थ्य बिमा गराएपछि कमै रकममा बढी रकम बराबरको स्वास्थ्य उपचार पाइन्छ। तपाईँलाई स्वास्थ्य बिमा सफल गराएन हुन स्वास्थ्य बिमा कार्यक्रम बैतडी, कञ्चनपुर लगायतका जिल्लामा जारी छ भने डडेलधुरामा यसै वर्षबाट सुरु हुनला छ। स्वास्थ्य बिमा सम्बन्धी जनचेतना फैलाउन कि सबै लागि परौं। एक लेखा समुदाय स्तरमा रहेका स्थानीय सभा, साझा सभा, रेडियो श्रोता समूह, युवा समूह, आमा समूह, महिला समूह, वन समूह, विभिन्न उपभोक्ता समिति लगायत आम नागरिकले जनचेतना अभिवृद्धि गर्दै लागि पढौँ भन्ने आजका कार्यक्रमको निष्कर्ष रह्यो। आप भन्या साताको प्रश्नको नतिजा सुनाउने पालो। गया अङ्कको प्रश्न रहेथ्यो, जिल्ला अस्पताल कै सरकार मार्फत रहन्छ? यसको सही उत्तर हो प्रदेश सरकार। यही प्रश्नमा हामीलाई पाइया जवाफ मध्ये गोला प्रथा करुन्ज्या विजयी भएका छन्। बैतडीको दशरथ चन्द नगरपालिका 4 का देवराज पाण्डे, देवजी तमलाई बधाई छ। तमलाई हम उपहार स्वरूप 100 रुपियाँ बराबरको रिचार्ज कार्ड हालिदिने हौ। अब साताको प्रश्नको पालो। यही सताको प्रश्न रहेछ, स्वास्थ्य बिमा कै निकायल गरिन्छ? ए स्थानीय तह, बी स्वास्थ्य बिमा बोर्ड, सी स्वास्थ्य कार्यालय। तमलाई सही लाग्या उत्तर छन् भेट हामीलाई मैसिर 12 गते बिपे 12 सम्म पठाइदिया। तैको लेखा मोबाइलका मेसेज बक्समा बिओएलआई लेखबेर, आफूलाई सही लाग्या उत्तर ए बी वा सी लेखबेर 9848999596 मेसेज पठाइदिया। सही उत्तर मध्येबाट गोला प्रथाका आधारमा हम एकजनालाई पुरस्कार दिने हुँ।
पारस्परिक जवाफदेहितासित सम्बन्धित आफूले देखेका, सुनेका या भोगेका कोहीले कुरा लेख मार्फत व्यक्त गर्न चाहन्छौ या अरूले लेखेका लेख पढ्न चाहन्छौ भने www.meroreport.net/login
आजकी लेखा यो सवाल यति। अर्का हप्ता जवाफ दिइताकै सवालमा साझा बोली कार्यक्रमको केन्द्रीय संस्करण सुन्ने तमलाई आज नियुक्त दिनु। तै पछाडिका हप्ता आज स्थानीय संस्करण लिएबटी हम आइजानी हो। कार्यक्रम साझा बोलीबाटे आजकी लेखा मुई सिपी लोहियालाई छुट्टिनु। नमस्कार।
घटना विश्लेषण र विचार, शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 90.4 MHz, बारासिङ एफएम 102.2 MHz, बझाङको साइपाल एफएम 100.6 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। दिलीप विष्टमाथि पुनः अनुसन्धान गर्न माग, सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म लोकसेवा आयोग गठन गर्न सकेन। कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा नेपाल रेड क्रस सोसाइटी कञ्चनपुर शाखालाई आर्थिक सहयोग। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका 4 दिन बन्द हुने। चिनको भूभाग समेत भारतीय नक्सामा पारिएको दावी। कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलोपटक नेपालका प्रधानमन्त्रीले बोलेपछि भारतका मिडियाद्वारा गहिरो चासो। र कैलालीको धनगढीमा अपिसैपाल महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने।
खानु खाएके मिठी न खेलन आइए हला, तिरसंग खेलत के तो अच्छो लागत है।
अहाँ आपन खेल के मेर घर जाएंगे और संगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर आओ मेरे बात कितो मिलता है,
तभी तो आपन मिलन वाले संगी भाई हैं।
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सिखत हो उतुए जद्दी समय दियो। दिन के कम से कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 2 उल्टाखामकी 13 वर्षीय बालिका निर्मला पन्त प्रकरणमा दोषी भनी सार्वजनिक गरिएका दिलीप विष्टमाथि पुनः अनुसन्धानको माग अघि सारिएको छ। बलात्कारपछि हत्या गरिएकी निर्मलाको घर परिवारले दिलीप विष्टमाथि पुनः अनुसन्धान गर्न माग अघि सारेको हो। निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूले किटानी जाहेरी दिँदा समेत दिलीपमाथि कुनै अनुसन्धान नभएको दुखेसो पोख्नुभयो। दुर्गाले दिलीपले नै निर्मलाको हत्या गरेको भन्दै गत भदौ 22 गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदा समेत प्रहरीले व्यवस्था राखेको भन्दै कञ्चनपुरका प्रमुख जिल्लाधिकारी समक्ष गुनासो पोख्नु भएको छ। आज निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रमुख जिल्लाधिकारी सुशील कुमार वैद्यलाई भेटेर छोरीका हत्यारा सार्वजनिक गर्न र शङ्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग राख्नु भएको हो। दुर्गाले दिलीप आफ्नै घर वरिपरि आउँदा पनि डर लाग्ने र सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ भनेर बोल्दा समेत प्रहरीले उनीमाथि सामान्य केरकार समेत नगरेको उहाँले बताउनु भएको हो। आफूले शङ्का लागेका दिलीपमाथि पनि अनुसन्धान नहुनु, यदि अर्को हत्यारा हो भने पनि नखोजिनुले हत्यारा खोज्न प्रहरीले लाचारपन देखिएको गुनासो उहाँले पोख्नुभयो। दुर्गाले दिलीप विष्ट विरुद्ध थुप्रै तथ्य प्रमाण हुँदा समेत प्रहरीले आनाकानी गरिरहेको बताउनुभयो। 2075 साल भदौ 4 गते भीमदत्त नगरपालिका वडा नम्बर 19 बागफटामा 41 वर्षका दिलीप विष्टलाई प्रहरीले सार्वजनिक गर्दा निर्मलाकी आमा दुर्गा स्वयंले दिलीप हुनै नसक्ने भन्दै जिकिर गर्नुभएको थियो। पछि दिलीपबाट प्रहरीले लिएको बयान लगायतका विभिन्न सञ्चार माध्यमहरूमा दिलीप बोल्दा निर्मलाको हत्या दिलीपले गरेको हुन सक्ने दुर्गाले आशंका गरेरै दिलीप विरुद्ध किटानी दिनुभएको थियो। दिलीप विष्टको उति बेला डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले छोडेको थियो। उति बेलै प्रहरीले छाडिएका वा समात्न बाँकी रहेका व्यक्तिमध्ये कोही पनि हत्यारा हुन सक्ने भनेको थियो। निर्मलाकी आमा दुर्गादेवीसँग कञ्चनपुरका प्रमुख जिल्लाधिकारी सुशील कुमार वैद्यले निर्मलाका हत्यारा पत्ता लगाएरै सार्वजनिक गरिने आश्वासन दिनुभयो। प्रमुख जिल्लाधिकारी वैद्यले निर्मलाको घटनामा सुरक्षा संयन्त्र लागि परेको समेत बताउनुभयो। निर्मलाको हत्याकाण्डको अनुसन्धानका लागि शङ्कास्पद 70 बढी व्यक्तिको रगतको नमुना लिएर डिएनए परीक्षण गरेपछि कसैको निर्मलाको डिएनएसँग मेल खाएको थिएन। डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको टोलीले डिएनए भन्दा पनि ह्युमन इन्टेलिजेन्सको विधिबाट अपराधी पत्ता लगाउनु पर्ने निष्कर्षसहित गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। घटना भएको वर्ष प्रहरीले निर्मलाको हत्यारा खोज्नका लागि तदारुकता देखाए पनि अहिले कञ्चनपुर प्रहरीले कुनै पहल नगरेको निर्मलाकी आमाको दुखेसो छ। कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले भने निर्मला घटनाको अनुसन्धान जारी रहेको बताउनु भएको छ। निर्मला हत्या भएको झन्डै 15 महिना बितिसक्दा पनि प्रहरीले अझैसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन। दिलीप विष्ट सार्वजनिक गरिएपछि होइन भनेर गरिएको आन्दोलनमा 13 वर्षीय सन्नी खुनाले ज्यान गुमाए। 19 वर्षका अर्जुन भण्डाराले खुट्टा गुमाएका थिए। दर्जनौ घाइते भएका थिए। सरकारले निर्मलाको परिवारलाई नगद 18 लाख रुपियाँ राहत दिएको थियो। स्थानीयले समेत निर्मला घटनाको सूक्ष्म सत्य तथ्य छानबिन गरेर वास्तविक दोषीलाई मात्रै कानुनी दायरामा ल्याउन माग अघि सारेका छन्। चर्चित निर्मला हत्याकाण्डले मुलुकको ध्यान कञ्चनपुरतिर तानेकै छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटना भए पनि अझै पनि बलात्कार र हत्याका घटना भने रोकिएका छैनन्। सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म लोकसेवा आयोग गठन गर्न सकेको छैन। प्रदेशमा आवश्यक कर्मचारी दरबन्दी रिक्त रहेका बेला चाँडै आयोग गठन हुनुपर्नेमा ढिलाइ भइरहेको हो। प्रदेश सभाबाट प्रदेश लोकसेवा आयोग गठन काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2076 गत साउन 7 गते पारित भएको थियो। सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पारित भएको 3 महिना बितिसक्दा पनि सरकारले आयोग गठन गर्न चासो नदिएको आरोप लाग्न थालेको छ। आयोगका अध्यक्ष सहित पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा 3 सदस्यीय समिति बनेको छ। सदस्यमा प्रदेश प्रमुख र प्रदेश सभाको विपक्षी दलका नेता सदस्य रहेका छन्। तर समितिको बैठक नै अहिलेसम्म बस्न सकिरहेको छैन। विधेयक पारित भएर गत्तै आयोगको कार्यालय कहाँ राख्ने लगायतका सवालमा एकचोटि मुख्यमन्त्रीसँग छलफल भए पनि त्यसपछि बैठक बस्न नसकेको समितिका सदस्य समेत रहनुभएका सभामुख अर्जुन बहादुर थापाले बताउनुभयो। कञ्चनपुरको भिन्नत नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई रगत बैङ्क सञ्चालनमा सहयोग पुगोस् भन्नका लागि आर्थिक सहयोग गरेको छ। आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी भिन्नत नगरपालिकाले रु 3,00,000 चेक नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले प्रदान गरेको चेक बुझ्दै नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीले भिन्नत नगरपालिकाले पहिलेदेखि नै विभिन्न कार्यहरूमा रेडक्रस सोसाइटीलाई सहयोग पुर्याइरहेको बताउनुभयो। साथै उहाँले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण नागरिकहरूलाई आवश्यक परेको बेला रगत प्रदान गर्न रेडक्रस सोसाइटी प्रतिबद्ध रहेको बताउनुभयो। सभापति उप्रेतीले नगर क्षेत्रभित्र रहेका आर्थिक स्थिति कमजोर भएकाहरूले आवश्यक परेका बेला सहज रूपमा रगत पाउन् भन्नका लागि नगरपालिकाले गरेको सहयोगले ठूलो टेवा पुग्ने बताउनुभयो। नगरपालिकाले गत आर्थिक वर्षमा पनि रु 3,00,000 रकम नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई प्रदान गरेको थियो। सोही कार्यलाई निरन्तरता दिँदै नगरपालिकाले यस आर्थिक वर्षमा पनि रु 3,00,000 चेक हस्तान्तरण गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो। नगरपालिका नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई सहयोग गर्न सदैव तयार रहेको बताउनुहुँदै नगर प्रमुख विष्टले विगतका दिनहरूमा नेपाल रेडक्रस सोसाइटीसँग मिलेर विभिन्न कार्यहरू गरेको स्मरण गर्नुहुँदै आगामी दिनहरूमा पनि सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भएको हो। चेक हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख विष्टले उपचारका लागि आवश्यक रगतको व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको र आगामी दिनहरूमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखासँग सहकार्य गरेर नगरभित्रका विकट क्षेत्रहरूमा स्वास्थ्य शिविर सञ्चालनदेखि लिएर अन्य विविध कार्य गरिएको बताउनु हुँदै नगर प्रमुख विष्टले आगामी दिनमा सहकार्य अझै मजबुत बनाउँदै लगिने बताउनुभयो। फरक प्रसङ्गमा बोल्नुहुँदै नगर प्रमुख विष्टले जनताप्रति गरेका प्रतिबद्धताहरू पूरा गर्न सम्पूर्ण जनप्रतिनिधिहरू लाग्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख सुशीला चन्द, भीमदत्त नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। सुदूरपश्चिममा आइतबारदेखि कर सप्ताह सुरु भएको छ। सप्ताह अन्तर्गत कैलाली कञ्चनपुरमा आइतबार औपचारिक कार्यक्रमहरू गरिएका थिए। कैलालीको धनगढीमा दोस्रो दिनदेखि आन्तरिक राजस्व कार्यालय धनगढीले कर चुक्तामा सहजता, करदाता शिक्षा, कर प्रणालीको व्यवहारिकता र नीतिगत सुधार लगायतका कार्यक्रम गरिरहेको छ। साथै सप्ताह समापनको दिन प्रदेशका प्रत्येक जिल्लाबाट एकजना उत्कृष्ट करदातालाई सम्मानको कार्यक्रम समेत रहेको जनाइएको छ। हरेक वर्ष झैँ यस वर्ष पनि कर सप्ताह मनाइरहँदा यस क्षेत्रका व्यवसायीहरूले भने कर प्रणाली सुधारको माग गरेका छन्। उनीहरूले साना व्यवसायीहरूले कर बुझाउन करभन्दा बढी झन्झट र रकम खर्च गर्नु परेको भन्दै यसको सुधारको माग गरेका हुन्। सरकारलाई व्यवसायीहरूले तिरेको करको पनि सदुपयोग नभएको उनीहरूको गुनासो रहेको छ भन्नुहुन्छ हाम्रा कैलाली सहकर्मी निर्मला खडायत आफ्नो यो रिपोर्टमा।
पहिलेको हाम्रो यो नेपाल सरकारका कार्यकर्ता मन्त्री सबै तिनीहरूले आफ्नो आशापासालाई पाल्ने, कहाँ उपभोक्ता समिति गठन गराएर कहाँ कसरी जाने पैसा त्यो कार्यकर्तालाई खुवाउने बचाउने भन्ने कुरो चाहिँ बढी भइरहेछ। डोजर किन्ने, जेसिबी किन्ने, यहाँ यो डाँडा खन्ने, उ डाँडा खन्ने, त्यसरी जाने पैसा जाने हिँडमिल गरिरहेछ।
धनगढीका एकजना व्यापारी तिलक बहादुर बोहरा सरकारलाई व्यवसाय सञ्चालन गरे बापत हरेक वर्ष ठुलो रकम कर तिर्ने गरेको भए पनि आफूले सरकारलाई तिरेको करको दुरुपयोग हुने गरेको बताउनु हुँदै उहाँ सरकारलाई समयमै कर बुझाउ नागरिकको कर्तव्य भए जस्तै सर्वसाधारणले तिरेको कर सही रूपमा प्रयोग गर्नु सरकारको कर्तव्य भएको बताउनुहुन्छ। तर नागरिकले तिरेको कर सत्तामा रहेका केही व्यक्तिहरूको स्वार्थमा मात्र खर्च भइरहेको उहाँको गुनासो छ।
त्यो हेर्ने निकायले यो सदुपयोग भएको छ कि छैन त्यसलाई चाहिँ सदुपयोगमा ल्याइदिनु पर्यो। कर पनि हामीले तिर्ने, त्यो करको चाहिँ उपलब्धि भएन भनेपछि त कर तिर्ने मान्छेलाई पनि त एउटा दुःख लागेको हुन्छ। कर त कर तिर्न जनता तयार छ, व्यापारीहरू तयार छन्, तर जनताले व्यापारीले तिरेको कर चाहिँ सही ठाउँमा चाहिँ लागू भइदिनु पर्यो। कुनै अनुदान आउँछ मन्त्रीले खाने हो कि अनुदान मन्त्रीका मान्छेले खाने हो? किसानको लागि, गाई पाल्ने मान्छेको लागि, भैँसी पाल्ने मान्छेको लागि, कुखुरा पाल्ने मान्छेको लागि अनुदान आरेखी हुन्छ। त्यो अनुदान कसको मान्छे खाने त मन्त्रीको आफ्नो भान्जी छ कि कोही कसैको जाने कोही भतिजा छ कि त्यस्तो मान्छेलाई खोजेर अनुदान दिने काम भइरहेको छ।
जुनसुकै व्यवसाय गरिरहेका व्यापारीहरूले समेत कर बुझाउन धनगढी नै आउनुपर्ने र त्यसमा पनि घन्टौँ लाइन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न यस क्षेत्रका व्यवसायीहरूले माग गरेका छन्। प्रदेशको बझाङ बाजुराबाट 2,000 कर बुझाउन आउँदा 10,000 बढी खर्च भइरहेको भन्दै व्यवसायीहरूले अनलाइन प्रणालीमा कर बुझाउने व्यवस्था गर्नुपर्ने माग गरेका हुन्। कैलाली उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष पुष्कर ओझा नागरिकले सहज रूपमा कर बुझाउने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुहुन्छ। साथै व्यापारीले तिरेको करको सही रूपमा खर्च हुनुपर्ने उहाँको भनाइ छ।
खास त्यो राज्यको आमदानीको पैसाले पछि गएर उपभोक्तालाई नै हामी जो करदाताहरू लगायत सम्पूर्ण आम मान्छेहरूले नै त्यसको फेसिलिटी पाउँछ राज्यले चाहिँ त्यो सुविधाहरू मार्फत होइन देशमा विकासका कामहरू मार्फत उक्त चरणहरू करहरू फिर्ता गर्छ होइन नेपाल जस्तो कन्ट्रीमा यो करको चाहिँ मलाई लाग्दैन कि जति उठेको छ त्यति चाहिँ सदुपयोग भएको जस्तो लाग्दैन होइन हाम्रो देशमा भ्रष्टाचार एकदमै मौलाएको छ यसलाई चाहिँ एकदमै हामीले कन्ट्रोल गर्न सक्यौँ र वास्तवमा यसको सही सदुपयोग हुने भने नेपाल जस्तो सानो देश एकदमै सर्ट पिरियडमा एउटै सरकारकै पालामा पनि एकदमै समृद्ध र सम्भ्रान्त एकदम नेपाल बन्न सक्छ जस्तो मलाई लाग्दछ।
हरेक देश जनताको करबाटै सञ्चालन हुने भएकोले आफूहरूलाई कर तिर्न समस्या नभएको धनगढीकी अर्का व्यापारी श्यामराज जोशी बताउनुहुन्छ। तर जनताले तिरेको करको ठुलो हिस्सा देशका नेता तथा कर्मचारीले भ्रष्टाचार गरिरहेको उहाँ बताउनुहुन्छ। उहाँ जनताले तिरेको करको प्रतिफल जनताले नै पाउनुपर्ने भए पनि त्यसमा नेता तथा कार्यकर्ताहरूको हाली मुहाली बढिरहेको बताउनु
कर त लिइरहेछ कर लिएको सदुपयोग भएको जस्तो चाहिँ मलाई चाहिँ अहिले चाहिँ अनुभूति भएको छैन होइन धेरै अब यहाँ सुन्न आएकोहरूमा धेरै करप्सनहरू भएको छ हामीले व्यापारीहरूले मेहनत गरेर उठाएर अनि त तपाईँको होइन करहरू तिरिरहेको हुन्छौँ होइन तर यदि सदुपयोग भएको भए फास्ट रूपमा त्यस केही विकास भएको देख्नुपर्ने हुन्थ्यो थियो त्यो देख्न सकिएको छैन अनेक किसिमको चाहिँ करहरू चाहिँ लागिरहेको मात्र
अर्थका जानकार गगनराज घिमिरे पनि नेपाल सरकारले जनताको करको सही रूपमा प्रयोग गर्न नसकेको बताउनुहुन्छ। वर्तमान सरकारले लिएको कर नीति पनि नागरिकमा निराशा ल्याउने खालको भएको उहाँ बताउनुहुन्छ। करको दायरा बढाउन भन्दा पनि एउटै व्यक्तिलाई ठूलो रकम कर तिर्न बाध्य पारेको विचार उहाँ व्यक्त गर्नुहुन्छ।
जसले कर तिरिरहनु भएको छ उहाँहरूलाई नै बढी कर थोपर्यो भने उहाँहरूलाई कर तिर्नमा खिन्नता आउने हुन्छ। अब आफूले तिरेको कर फेरि ल यति दुःख गरेर तिर्यो तिरेको करको सदुपयोग भइरहेछ सरकारले विकास निर्माणका कामहरू पनि चुस्त दुरुस्त बनाइरहेछ र यसको प्रभाव समाजमा पोजिटिभ देखिया छ भने उनीहरू आशावादी हुन्थे र कर तिर्नमा र उनीहरू कर तिर्नमा प्रोत्साहित हुन्थ्यो होला तर त्यस्तो चाहिँ देखिँदैन अहिलेको नेपालको सरकार स्थानीय सरकार हाम्रो प्रदेश सरकार सम्पूर्ण सरकारका निकायहरूको कार्यशैली हेर्दाखेरि नागरिकहरूलाई खुसी पार्ने भन्दा पनि उनीहरूलाई चिड्याउने खालको देखिन्छ।
जनताको क्षमता अनुसार सरकारले कर लगाउनु पर्ने उहाँ बताउनुहुन्छ। दुःख गरेर तिरेको करको रकम पनि सरकारले विकास निर्माणमा लगाउन नसकेको उहाँको आरोप छ। हरेक सर्वसाधारणहरूले वर्षभरि मेहनत गरेर कमाएको पैसाबाट केही हिस्सा करको रूपमा सरकारलाई बुझाउने गर्दछन्। उनीहरूले त्यो कर बापत सरकारले विभिन्न विकास निर्माणका कामहरू गर्ला भन्ने अपेक्षा पनि बोकेका हुन्छन्। तर सरकारको अहिलेसम्मको अवस्था हेर्दा जनताले तिरेको करको अधिकांश रकम केही कार्यकर्ता नेताको खल्तीमा र भ्रष्टाचारमा हराइरहेको देखिएको छ। तसर्थ सरकारले जनताको कर जनताकै विकासमा खर्च गरे जनता खुसी भएर कर तिर्न अग्रसर हुने कुरामा दुई मत छैन। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। कर तिर्ने वातावरण सहज बनाउनका लागि कसको भूमिका के हुनुपर्छ जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
अमर बहादुर धामी। नेपाल सरकारले करको दायरालाई व्यवस्थित बनाउनको लागि स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रीय सरकारले मापदण्ड बनाएर करलाई चाहिँ दायरामा ल्याउनु पर्छ र स्थानीय जो कर तिर्ने विभिन्न व्यवसायहरूदेखि लिएर विभिन्न बिजनेस गर्ने व्यापार गर्ने मान्छेहरूले पनि करलाई नेपालको उन्नतको लागि नेपालको विकासको लागि त्यो पनि एउटा आधारभूत एउटा मापदण्ड हो मेरुदण्ड हो भन्ने कुरा बुझेर यसलाई त्यसरी व्यवस्थित गर्नुपर्छ। सबैको ठाउँबाट आफ्नो आफ्नो भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ।
बादल तिवारी। स्थानीय सरकार प्रदेश सरकार संघीय सरकार छ यो सरकारले अहिले ल्याएको जो एउटा नीति छ जो यो करको सम्बन्धमा यो करको दायरा फराकिलो बनायो तर चाहिँ जनताबाट लिएको जो कर छ त्यो करको चाहिँ सही सदुपयोग भयो कि भएन त्यसको नियमन र अनुगमन चाहिँ भएको अवस्था देखिँदैन। जनतालाई कर तिरेर मात्रै हुँदैन जनताले त्यसको चाहिँ पाउनुपर्ने बेनिफिट के हो त सेवा सुविधा लिनुपर्ने जो छन् निकायहरू तिनीहरूको प्रभावकारी रूपमा नियमन अनुगमन गरेर जनतालाई सेवा दिन सक्यो भने कर तिर्नलाई जनताले गुनासो मानिराख्नुपर्ने अवस्था छैन। यसतर्फ चाहिँ फेरि एकचोटि चाहिँ एउटा बहस छलफल चलाएर सरकारले अगाडि बढ्नुपर्ने आवश्यकता देखि
भगवती थापा करको बारेमा जानकारी गराउनु पर्यो। कर तिर्नका लागि पनि राज्यले सहज वातावरण र उनीहरूलाई चाहिँ हौसला राज्यका तर्फबाट हुनु पर्यो दुवै पक्षबाट चाहिँ जबसम्म सहज वातावरण हुँदैन कर हामीले तिर्नुपर्छ भन्ने कुरा चाहिँ जनताले बुझ्दैनन् सर्वसाधारणले बुझ्दैनन् र कर किन तिर्नुपर्छ केका लागि हो भन्ने कुरा चाहिँ बुझाउनु पर्ने जनतालाई राज्यको दायित्व हुन्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
सूचना सूचना सूचना, भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आर्थिक वर्ष 2076-77 को विस्तृत वार्षिक कार्यक्रम अनुसार सार्वजनिक निजी साझेदारीमा व्यावसायिक बाख्रा, कुखुरा, बङ्गुर, हाँस, प्राकृतिक जलाशयमा माछा पालन उपकरण वितरण तथा विभिन्न उद्योग प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न मङ्सिर 1 गते 30 दिने सूचना प्रकाशन भएकाले सरकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीका लागि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर तथा जिल्ला सम्पर्क केन्द्र कैलालीमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका 4 दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर 6 गतेदेखि 9 गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो। यही मङ्सिर 8 गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै मङ्सिर 6 गते साँझ 5 बजेदेखि मङ्सिर 9 गते साँझ 5 बजेसम्मका लागि सीमा नाका बन्द हुने जनाइएको छ। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्लाधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो। यसअघि गत असोज 18 गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज 16 गतेदेखि असोज 18 गते 3 दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो। डोटीमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। निकुञ्जभित्र रहेका वन्यजन्तुले मध्यवर्ती क्षेत्रमा आएर 7 परिवारमा क्षति पुर्याएको थियो। राहत प्राप्त गर्ने मध्ये 5 जना चितुवा र 2 जना भालुकको कारणबाट रहेको कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिनुभएको छ। राहत पाउनेहरूमा डोटीको पूर्वी चौकी गाउँपालिकाको वडा नम्बर 5 काडामाण्डोका भानेसाउद, दधी धानोको चेतबहादुर धानोको, सोही गाउँपालिका वडा नम्बर 3 गैरागाउँका पदमे ठकुल्ला, सायल गाउँपालिका वडा नम्बर 4 डडका मानबहादुर बोगटी, अछामको साफेबगर नगरपालिका वडा नम्बर 14 नवराज खड्का, बझाङको खप्तरछन्ना गाउँपालिकाका दानबहादुर चौहानलाई राहत वितरण गरिएको खप्तर राष्ट्रिय निकुञ्जको कार्यालयका कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिनुभएको छ। प्रमुख घिमिरेका अनुसार 7 परिवारलाई 4,35,000 रकम हस्तान्तरण गरिएको हो। खप्तर राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु खास गरी चितुवा, बदेल र भालु मध्यवर्ती क्षेत्रमा आएर स्थानीयहरूलाई दुःख दिने गरेका छन्। पीडित परिवारलाई खप्तर राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख र मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले राहत रकम हस्तान्तरण गरेका हुन्। भारतले नेपाली भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले कैलालीको धनगढीदेखि दार्चुलासम्म मोटरसाइकल ऱ्याली मार्च कार्यक्रम गर्ने भएको छ। जनमोर्चाले आउँदो मङ्सिर 11 गतेदेखि 16 गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढीबाट दार्चुलासम्म मोटरसाइकल मार्च गर्ने जनाएको छ। राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका सचिव लक्ष्मीराम आचार्यले 11 गते धनगढीबाट सुरु हुने मार्च कार्यक्रम दार्चुला पुगेर सम्पन्न गरिने जानकारी दिनुभयो। बैतडीको सिगास गाउँपालिका वडा नम्बर 6 लेकममा पर्ने प्रसिद्ध भूमिराज मान्डव मन्दिरमा हरेक वर्ष मङ्सिर महिनामा लाग्ने जात्रा सम्पन्न भएको छ। आइतबार राति रत्तिडी र आज सोमबार दिउँसो दिउँछेडी जात्रा भएसँगै विधिवत रूपमा जात्रा समापन भएको हो। सिगास गाउँपालिका वडा नम्बर 6 लेकम स्थित भूमिराज मान्डव मन्दिरमा लाग्ने जात्रामा सिगास गाउँपालिकाका 9 वडासहित बझाङको भितरचिर गाउँपालिका, केदारसिउ गाउँपालिका र डोटीको आदर्श गाउँपालिका सहित बसाइसेरेर कञ्चनपुर र कैलाली जिल्लामा आएर बसोबास गर्नेहरू लगायत दर्शनार्थीहरू जात्रामा सहभागी भएका थिए। आँटेको सोचेको पूरा हुने तथा मनका इच्छा पूरा हुने गरेकोले मन्दिरमा पूजाआजा गर्ने चलन रहिआएको छ। भूमिराज मान्डव मन्दिरमा लागेको मेलालाई व्यवस्थित बनाउनका लागि 4 किल्ला सिमाना निर्धारण गरी सिगास गाउँपालिका वडा नम्बर 6 कार्यालयले सूचना प्रसारणसहित मेला व्यवस्थापन समिति गठन गरी मदिरा सेवन र जुवातास बन्द गरेको थियो। मेलामा सिगास गाउँपालिकाका स्थानीय कलाकारसँगै बझाङ र डुटीका कलाकारबीच आइतबार राति र सोमबार दिउँसो देउडा खेल समेत भएको थियो। भारतले एकतर्फी रूपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनिया प्राध्यापकले दावी गरेका छन्। नेपाल भ्रमणमा रहेका चिनिया थिङ्क ट्याङ्क तथा प्राध्यापकहरूले सोमबार नेपाली पत्रकारहरूसँग भारतले चीन र पाकिस्तानको भूभाग समेत नयाँ नक्सामा हालेको बताएका हुन्। आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित छलफल कार्यक्रममा चाइना इन्स्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ प्राध्यापक झाङ बेई बेईले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताउनु भएको हो। भारतले भुटान बाहेक अरू सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उहाँको भनाइ थियो। चाइनिज एकाडेमी अफ इन्टरनेसनल ट्रेड एन्ड इकोनोमिक कोअपरेसनका उपनिर्देशक झु काई हुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताउनुभयो। उहाँले यो समस्या दुई देशबीच वार्ताका माध्यमबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको अलग्गै अडान नरहेको बताउनु भएको छ। उहाँले नेपाली भूभाग मात्र होइन लखातको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नोमा देखाएको बताउनुभयो। भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रूपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उहाँले जानकारी दिनुभएको छ। प्राध्यापक बेईबेईले दक्षिण एसियाको विकासका लागि चीनले अघि सारेको चीन नेपाल भारत त्रिदेशीय आर्थिक करिडोरबाट भारत हस्किएको बताउनु भएको हो। उहाँले भारतलाई क्षेत्रीय आर्थिक साझेदारीमा जोड्न कठिन रहेको समेत टिप्पणी गर्नुभयो। यसै गरी कयौं वर्षदेखि नेपाली भूमि कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलोपटक नेपालका प्रधानमन्त्रीले बोलेपछि भारतका मिडियाहरूले गहिरो चासो दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय युवा सङ्घको एक कार्यक्रममा कालापानीमा अतिक्रमण गरेर बसेका भारतीय सेना तत्काल हट्नुपर्ने र 1 इन्च पनि नेपाली भूमि मिस्न नदिइने बताउनु भएको थियो। त्यसअघि प्रधानमन्त्री ओली यस विषयमा खासै बोल्नु भएको थिएन। नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा राखेपछि नेपालमा भारत विरोधी आन्दोलन चर्किँदै गएको छ। यसै बेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सीमा मिचिएको बारे कडा अभिव्यक्ति दिनुभएको थियो। यस बेला भारतले देखाएको यो व्यवहार गलत भएको र सरकारले डर उठेकोस् भन्ने राजनीतिक दलहरू, बुद्धिजीवी र सडकबाट समेत आवाज उठिरहेको छ। यसैबीच आन्दोलनमा लागेका युवाहरूको भेलामा प्रधानमन्त्री ओलीले कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान भनेपछि भारतीय मिडियाले पनि उक्त विषयलाई प्रमुख प्राथमिकता दिएर सोमबार समाचार छापेका छन्। भारतका चर्चित अङ्ग्रेजी र हिन्दी पत्रिका तथा टेलिभिजनहरूमा अनलाइन संस्करणहरूमा प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रमुख समाचार बनेको छ। केही दैनिक पत्रिकाले पनि यसलाई प्रमुखताका साथ समाचार बनाएर छापेका छन्। ओलीको यो भनाइलाई भारतीय टेलिभिजनहरूले आइतबारदेखि नै विशेष प्राथमिकता दिएर प्रसारण गरेका थिए। कालापानीबारे बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतसँग संवाद गर्न नडराएको बताउनु भएको थियो। अब खेल खबर। कैलालीको धनगढीमा अपिसैपाल महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले स्वीकृति प्रदान गरेसँगै पुस 21 गतेबाट प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। शैलेश्वरी स्पोर्ट क्लबको आयोजनामा हुने महिला गोल्ड कप माघ 1 गतेसम्म सञ्चालन हुनेछ। कैलाली जिल्ला फुटबल सङ्घको सिफारिसमा उक्त प्रतियोगितालाई स्वीकृति प्रदान गरिएको एन्फाले जनाएको छ। धनगढीमा पहिलोपटक आयोजना हुने महिला गोल्ड कप प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान पुग्ने विश्वास पनि एन्फाले लिएको छ। धनगढी रङ्गशालामा हुने प्रतियोगितामा 3 विभागीय र 7 प्रदेशका 7 टिम गरी कुल 10 टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुनेले नगद रु 5,01,000 र द्वितीय हुने टिमले 2,51,000 नगद सहित ट्रफी तथा प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही 10,000 रुपैयाँ पुरस्कार दिइनेछ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः पढ्छ। दिलीप विष्टमाथि पुनः अनुसन्धान गर्न माग। सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म लोकसेवा आयोग गठन गर्न सकेन। कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा नेपाल रेड क्रस सोसाइटी कञ्चनपुर शाखालाई आर्थिक सहयोग। भारतसँग सीमा जोडिएको बैतडीको झुराघाट नका 4 दिन बन्द हुने। चिनको समेत भूभाग भारतीय नक्सामा पारिएको दावी। कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलोपटक नेपालका प्रधानमन्त्री बोलेपछि भारतका मिडियाद्वारा गहिरो चासो। र कैलालीको धनगढीमा अभिषेक पाल महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने। समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र वीरेन्द्र राणाजीलाई विशेष धन्यवाद।
ओ सरिता, यसपालि कफी कहाँबाट किन्ने हो?
किन चिन्ता गर्छौ? हाम्रै कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि।